اللهم ارزقنا شفاة الحسين، اللهم ارزقنا زيارة الحسين، اللهم ارزقنا محبة الحسين، اللهم ارزقنا زيارة الحسين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق أجمعين، الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد. الصلاة والسلام على أشرف الأنبياء والمرسلين، حبيبنا وحبيب إله العالمين، الذي سمي في السماء أحمد وفي الأرضين بأبي القاسم محمد. اللهم صل على محمد وعلى آله الطيبين الطاهرين المعصومين، ولعنة الدائم على أعدائهم أجمعين، من يوم عداوتهم إلى قيام يوم الدين. السلام عليك يا أبا عبد الله، وعلى الأرواح التي حلت بفنائك، عليك مني سلام الله أبدا ما بقيت وبقي الليل والنهار، ولا جعله الله آخر الأهد مني لزيارتكم. السلام على الحسين وعلى علي بن الحسين وعلى أولاد الحسين وعلى أصحاب الحسين الذين بذلوا مهجهم دون الحسين عليه السلام. صلوا سب سے پہلے بارگاہ رب العزت میں دس دعا ہیں کہ خدا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول فرمائے، ہمیں اس عزاداری کا بہترین سے بہترین اجر عنایت فرمائے، سبوں کے شہدا کے عزاداروں میں ہمیں شمار فرمائیں، بانیار تدریس کا اہتمام کرنا، آپ سب کا تشریف لانا، ہمارا حاضر ہونا، خدا سے ادھر کائنات کے حضور قبول فرمائیں، ہمارے آخرت قرار دے. بہت سارے اجتماع سے دعا کہی ہے، مجلس میں موجود آپ تمام مومنین مومنات سب کے لیے دعا گو ہوں کہ خدا سب کی مشکلات کو آسان فرمائے، تکلیفوں کو دور فرمائے، پریشانیوں سے نجات عطا فرمائے، گناہوں کی مغفرت فرمائے، صبح جو مریض ہیں ان کو شفا کامل و عادل نصیب فرمائے، جو بے اولاد ہیں انہیں اولاد عطا فرمائے، جو بے گناہ اسیر ہیں ان کو رہائی نصیب فرمائے، جو مقروض ہیں ان کو قرض عطا فرمائے، رزق میں وسعت و آمدن میں اضافہ فرمائے، خدا سب کی مشکلات کو آسان فرمائے، امام زمان کے ظہور میں تعظیم فرمائے، ہمیں مولا کے آبان و انصار میں شمار فرمائے، رحمت معظم کی عمر مراد فرمائے، اور تمہیں سستانی دیگر مرضی کو صحت و سلامتی عطا فرمائے. تمام دعاؤں کی قبولیت اور اپنے حاجات کی برابری کے لیے مل کر درود پر محمد و آل محمد پر. اول محترم نماز محضر عبادت اس عنوان سے آپ کی خدمت میں عرائض کی پیش کر رہا ہوں. کل کی مجلس میں بھی چند موضوعات کی طرف آپ کی توجہ مبذول بنانے کی کوشش کی ہے, آج اسی کو آگے بڑھاتے ہیں. جیسا کہ کل عرض کیا تھا کہ نماز اگر انسان درست اور صحیح نماز پڑھے اور اچھی نماز ادا کرے تو وہ نماز اس کو مادی فوائد بھی فراہم کرتی ہے, روحانی اور معنوی فوائد بھی فراہم کرتی ہے. اگر ہم اپنی نماز کے ذریعے سے مقاصد کو, فوائد کو, خواہ روحانی ہو معنوی ہو, اگر ہم حاصل نہیں کر پا رہے تو ہمیں غور کرنا چاہیے کہ ہماری نماز میں کوئی مسئلہ ہے, ہماری نماز میں کوئی خامی ہے, ہماری نماز میں کوئی کمی ہے. ہم اپنی نماز کو اس طرح سے ادا نہیں کر پا رہے کہ ہم اپنی نماز سے استفادہ کریں, اپنی نماز سے فائدہ اٹھائیں. تو کل کچھ حادث اور کچھ روایات آپ کی خدمت میں عرض کی, آج ہم اسی موضوع کو آگے بڑھائیں گے کہ جس طرح کل گزارش کی تھی کہ نماز انسان کے مادی معاملات کو بھی حل کرتی ہے, اسی طرح خود معنوی مقامات, کسی مقام تک پہنچنا, اپنی روحانیت اور معنویت کو بہتر کرنا, اس کو آگے بڑھانا, اس کے لیے بھی بنیادی ترین کردار نماز ادا کرتی ہے. نماز جب بھی میں ذکر کر رہا ہوں جب بھی اس ان مجالس میں, اس نماز سے مراد پانچ وقت کی واجب نماز کی بات ہو رہی ہے. یعنی جب بھی یہ نماز کا میں ذکر کر رہا ہوں, جس نماز نے فائدے دینے ہیں, جس نماز سے ہم نے بہت کچھ لینا ہے, وہ ہماری روزانہ کی جو پانچ وقت کی نماز ہے اس کی میں بات کر رہا ہوں. مستحب نماز, نماز شب, ان کی اپنی جگہ, ان کے اپنے فضائل, ان کی اپنی اہمیت, لیکن جس طرف میں توجہ مبذول کرانا چاہتا ہوں سامعین کی, وہ ہماری اس پانچ وقت کی نماز ہے, ہماری نماز پنجگانہ ہے. اس میں یہ ساری قوتیں موجود ہیں, اس کے اندر یہ صلاحیت موجود ہے کہ ہمیں اصلاح کرتی ہے ہماری. کل میں نے گزارش کی کہ ایک استاد کی طرح ہے نماز, ہم جب نماز پڑھتے ہیں نماز ہماری اصلاح کرتی ہے. جیسے کہ کل عرض کیا کہ اگر کبھی ایسا ہوتا ہے کہ آپ نماز ادا کر کے جب نماز تمام کی اور آپ کے دل میں آتے ہیں کہ میں تاکیبات پڑھوں, میں جو دعا پڑھوں, دل میں آتے ہیں کوئی تسبیح پڑھوں, تو یہ جو دل میں آیا ہے یہ اسی لیے آیا ہوتا ہے کہ ہماری روح کے اندر کوئی نقص ہے, ہماری معنوی وجود کے اندر کوئی معاملہ ہے. نماز نے اس معاملے کی, اس بیماری کی اصلاح کرنی ہے, اس کو شفا دینی ہے, اس کو ٹھیک کرنا ہے. اس لیے نماز کے بعد یہ دل کا خیال آیا, اور جب ہم اس کو کرتے ہیں اگر ہم وہ تسبیح پڑھتے ہیں, ہم وہ دعا کرتے ہیں, ہم وہ تاکیبات پڑھتے ہیں, تو اس سے وہ جو مسئلہ اندر موجود ہے وہ حل ہوتا ہے. یعنی نماز ایک استاد کی طرح ہے جو ہماری اصلاح کرے گی, جو ہماری کمیوں کی طرف ہمیں متوجہ کرے گی, ہمارے معنوی اور روحانی مقام کو بلند کرے گی. ایک بہت بڑی شخصیت گزرے ہیں, آیت اللہ قاضی طباطبائی. یہ ان کے بارے میں امام خمینی فرماتے تھے کہ وہ عرفان کا ایک پہاڑ ہے. اگر عرفان کو ایک پہاڑ کی شکل میں, کیونکہ پہاڑ عموماً بلندی کے لیے, مضبوطی کے لیے ایک استعارے کے طور پر استعمال ہوتا ہے یہ لفظ, امام خمینی فرماتے ہیں آیت اللہ قاضی طباطبائی عرفان کا ایک بلند و بالا پہاڑ ہے. آیت اللہ بہجت آیت اللہ قاضی طباطبائی کے شاگردوں میں سے ایک شاگرد ہیں. آیت اللہ بہجت فرماتے ہیں کہ آیت اللہ قاضی طباطبائی نے کہا, انہوں نے کہا, اگر کوئی شخص اپنی واجب نماز کو اول وقت میں ادا کرتا ہے, واجب نماز کو اول وقت میں ادا کرے لیکن مقامات عالیہ تک نہ پہنچے. توجہ عبد اللہ قاضی تو بھائی کہہ رہے کہ اگر کوئی اپنی واجب نماز کو اول وقت میں پڑھتا ہو اور اسے کوئی مقامات عالیہ میں سے کوئی مقام نہ ملے, یعنی روحانی طور پر کسی بڑے مقام تک نہ پہنچے, مانوی طور پر کسی بلندی تک نہ پہنچے. اب آج اللہ قاضی طباطبائی کہہ رہے ہیں اگر نماز کو اول وقت میں پڑھنے کے باوجود اگر کوئی مقامات عالیہ تک نہیں پہنچتا تو وہ مجھ پر لعنت کرے. آیت اللہ قاضی طباطبائی کہہ رہے ہیں مجھ پر لعنت کرے اگر اس نے نماز اول وقت میں پڑھی. اب ہوتا کیا ہے, ہم بعض اوقات نماز اول وقت شروع تو کرتے ہیں لیکن ہم اس کو دائمی طور پر مستقل طور پر نہیں کر پاتے. اگر کوئی انسان دل میں یہ رکھے, کوئی خیال رکھے کہ میں نے اپنے آپ کو روحانی طور پر اس جگہ تک لے کے جانا ہے اور اس کی روش اور اس کا طریقہ کیا ہے, نماز کو اول وقت میں پڑھے, اگر مستقل اس طرح کرے تو اسے وہ مقام حاصل ہوتا ہے. یہ عمل بہت سارے لوگ کر چکے ہیں. ایک صلوات پڑھیں محمد والے محمد پر. ایک عالم الدین نے نقل کیا, یہ آیت اللہ بہجت کے محضر میں حاضر ہوتے تھے, کہتے ہیں کہ میں آیت اللہ بہجت کے پاس گیا اور ان سے میں نے کہا کہ قبلہ آغا میں چاہتا ہوں کہ میں انسان بن جاؤں, میں چاہتا ہوں کہ کچھ مانوی طور پر اپنے آپ کو بلند کروں, تو مجھے آپ کوئی طریقہ بتائیں, مجھے کوئی وظیفہ بتائیں, مجھے کوئی دعا سکھائیں, مجھے کوئی انداز سکھائیں. کہتے ہیں آغا نے کہا نماز کو اول وقت میں پڑھا کرو, اس کے علاوہ کے طور کچھ نہیں کہا. کہتے ہیں میرے دل میں یہ آیا کہ آغا نے مجھے ٹال دیا, یعنی مجھے ٹال دیا, مجھے اصل میں وہ دوسرا وہ گر نہیں سکھایا. یہ ہوتا ہے عموماً ہم لوگ جب اس طرح کے کسی مشکل میں ہوں یا کسی دقت میں ہوں اور ہم کسی سے سوال کریں, کسی جاننے والے سے پوچھیں کہ میں فلاں مشکل میں ہوں مجھے کوئی طریقہ بتائیں, اور وہ آپ کو آسان سا بتا دیں آپ کے نزدیک, وہ آپ سے کہے کہ آپ سورہ فاتحہ اتنی دفعہ پڑھ لیں انشاءاللہ حل ہو جائے گا, انسان کہتے ہیں کہتے ہیں سورہ فاتحہ کیا کرے گی, یہ تو مجھے بھی آتی ہے. میں نے تو اس لیے سوال کیا تھا کہ مجھے کوئی ایسا مشکل اور ایسا پیچیدہ عمل بتائیں گے کہ جس پر میرا اعتقاد زیادہ ہوگا. پھر یہ عالم کہتا ہے میں نے بھی اسی طرح, میں نے کہا اور نماز تو اول وقت میں پہلے بھی پڑھتا ہوں, آغا میں گئے ہوں مجھے ٹال دیا, مجھے صحیح طرح بتایا نہیں. کہتے ہیں اس واقعے کو ایک سال گزر گیا, ایک سال بعد ایک اور محفل میں آغا بہجت آئے ہوئے تھے ہمارے ایک دوست کے گھر میں اور ہمیں بھی دعوت دی تھی اس نے کہ آغا آ رہے ہیں تو آپ بھی آ جائیں. کہتے ہیں میں جب ادھر جا رہا تھا تو میں نے ارادہ کیا کہ میں آج جاؤں گا اور آغا سے پوچھوں گا کہ مجھے واقعی کچھ چیز بتائیں, تالے مت ترخائیں مت مجھے. کہتے ہیں میں اس محفل میں جا کے بیٹھ گیا, ابھی میں نے کچھ کہا نہیں تھا. کہتے ہیں آگے بہجت نے خود ہی اس گفتگو کے دوران میں یہ بات کہی, کہا کہ کچھ لوگ ہمارے پاس آتے ہیں آ کر ہم سے مقامات عالیہ تک جانے کا راستہ پوچھتے ہیں اور ہم انہیں بتاتے ہیں کہ نماز اول وقت میں پڑھو, تو وہ اپنے دل میں یہ سوچتے ہیں جیسے ہم نے ان کو ترخا دیا ہے, جیسے ہم نے انہیں ٹال دیا ہے, انہیں ایسا لگتا ہے. اور پھر کہتے ہیں اور اس بات کو ایک سال گزر جاتا ہے پھر بھی وہ یہی سمجھ رہے ہوتے ہیں کہ جیسے ہمیں ٹالا تھا ہمیں کوئی اور گول بتائیں گے. پھر آگا کہتے ہیں آگا بہجت کہتے ہیں اگر ہزار دفعہ بھی میرے پاس آؤ گے تو میں تمہیں یہی کہوں گا کہ نماز کو اول وقت میں پڑھو تو سارا مسئلہ حل ہو جائے گا. کہتے ہیں جب مجھے یہ بات میں نے محفل میں سنی اور مجھے اندازہ بھی ہو گیا, کہتے اس کے بعد سے کہتے میں نے غور کیا کہ پچھلے پورے سال میں تو میں نے غور کیا تو میں نے کافی ساری ایسی نمازیں تھیں جو میں نے اول وقت میں نہیں پڑھی تھی. کہتے اس کے بعد میں نے اپنی نماز کو اول وقت میں پڑھنا شروع کیا اور کہتے میں نے اس کے بعد جو مقام میں حاصل کرنا چاہتا تھا میں نے اسی نسخے کے ذریعے سے حاصل کر لیا. یہ ایک ہمارے معاشرے میں بھی رائج مسئلہ ہے, ہم اپنے کسی موضوع کے بارے میں, کسی الجھن کے بارے میں, کسی مانوی مسئلے کے حل کے بارے میں کسی جاننے والے سے جب استفسار کرتے ہیں, دریافت کرتے ہیں اور وہ ہمیں عام سے چیز بتاتا ہے تو ہمارے ذہن میں بھی اسی طرح کی چیز آتی ہے, یار ہمیں ٹال دیا ہے شاید, یہ تو کیا ہے, یہ تو چھوٹی سی تسبیح ہے, یہ تو کیا ہے, اس سے تو کیا ہوگا. ये तो सूरह है, ये तो फर्ज के सजदे और अगर नमाज है, ये तो सिर्फ दुआ है, ये तो सिर्फ तस्बीह है, इससे क्या होगा अजीज अमन। ये आम चीज़ें हैं जिस इस खमसे में जिस मौजू को लिए, ये हमारी पांच वक्त की नमाज है। मैं जिस नमाज की तरफ अपने आप जवानों को वाकई मोमिनीन को कह रहा हूँ, उसका मतलब मैं आपसे ये नहीं कह रहा हूँ कि आप मुस्तहबात शुरू करें, आप नमाज शब के अंदर जितना टाइम ज़्यादा लगे ना। मैं जिस नमाज की तरफ आप लोगों का जहन जहन लेके आ रहा हूँ, वो वाजिब नमाज की बात कर रहा हूँ। फजर की दो रकत, जोर असर की चार चार रकत, मगरिब की तीन और ईशा की चार रकत, इस सदर रकत के बारे में बात हो रही है। अब कुरान मजीद ने इन्हीं इस वाजिब नमाज के बारे में एक हालत का जिक्र किया है, वो हालत सख्त है। अगर हम में से किसी की वो हालत है तो अब मुतवज्जो होना चाहिए और इस्लाम करनी चाहिए। सलावत पढ़े मोहम्मद वाले, सलावत पढ़े मोहम्मद वाले। कुरान मजीद ने सुस्ती के साथ जो नमाज पढ़ी जाती है, वो नमाज जिसमें सुस्ती हो, वो नमाज जो सुस्ती और काहिली के साथ पढ़ी जाए, कुरान कहता है ये मुनाफिकों की नमाज है। अगर कोई इंसान नमाज पढ़ता है लेकिन सुस्ती के साथ, तो कुरान की नज़र में वो नमाज मुनाफिकों की नमाज है। ये सूरह निसा की आयत नंबर 142 है, 142। अल्लाह ताला का इरशाद उस आयत के बीच का हिस्सा है, वैसा कामो इलास्वलाती कामो कुसाला युराउन अन्नास। जब ये नमाज के लिए खड़े होते हैं तो सुस्ती के साथ खड़े होते हैं, जब ये नमाज के लिए खड़े होते हैं तो सुस्ती के साथ खड़े होते हैं। एक तो ये है मुनाफिकीन की नमाज की हालत। दूसरा कहा युराउन अन्नास, अगर सुस्ती नहीं होगी तो फिर क्या होगा, लोगों को दिखाने के लिए पढ़ रहे हो, दिखावे के लिए पढ़ रहे हो। जो लोग दिखावे की नमाज पढ़ने के आदि होते हैं या ऐसे होते हैं मुनाफिक, तो ये मुनाफिक की निशानी है। अगर नमाज दिखावे के लिए पढ़ रहे तो ये मुनाफिक है, निफाक है, ईमान की निशानी नहीं है। हमें चेक करना होगा, हमें अपने दिल में झांकना होगा, टटोलना होगा। अगर मैं नमाज किसी को दिखाने के लिए पढ़ रहा हूँ तो फिर मैं किसी भी हद तक गिर सकता हूँ। एक शख्स तो नमाज दिखावे के लिए पढ़ता था, कोई देखने वाला ना हो तो बहुत तेज़ी से नमाज पढ़ता, बहुत तेज़ी से, इतनी स्पीड से कि भाई वो स्पीडें लगती हैं, बाद में बहुत स्पीड से नमाज पढ़ते, यानी वो बहुत मुश्किल होता है कि उन्होंने पता नहीं कौन सा जिक्र किस वक्त कहा, रुकू में गए जिक्र कहा नहीं कहा, सजदे में गए जिक्र कहा नहीं कहा, या कम से कम अरबी में नहीं कहा होगा अपनी ज़ुबान में, क्योंकि अरबी में अगर कहना चाहे तो उसको कुछ ना कुछ वक्त तो लगता है, लेकिन कुछ लोगों की नमाज की रफ्तार से अंदाज़ा होता है कि वो किसी और ज़ुबान में नमाज पढ़ रहे होंगे। अरबी में तो मुश्किल है कि इतनी जल्दी पढ़ लें, यकीन कीजिए। अभी एक शख्स जो है वो आदत ये थी कि तेज़ पढ़ता था, लेकिन अगर कोई देखने वाला होता था तो उस वक्त जोर लगाता था, बिलजहर नमाज हो तो उसमें तो फिर सूरह फातिहा को सुर लगा लगा के पढ़ते थे और लंबी पड़ेगा, रुकू के सजदे के जिक्र भी तीन तीन दफ़ा पड़ेगा ताकि जो देखने वाले उससे मुतासर हो जाए। इसका गुजर हुआ एक मस्जिद में, किसी रास्ते की कोई मस्जिद थी, तो मस्जिद में दाखिल हुआ, कोई भी नहीं था। अब कोई भी नहीं था तो इसकी आदत है जाहिर, इसने फौरन नमाज शुरू कर दी, बहुत तेज़ी से सूरह फातिहा बहुत तेज़ी से पढ़ रहा था, गलत ज़ालिम तक पहुंचा तो इसको दरवाज़ा खुलने की आवाज़ आई। अब जो दरवाज़ा खुलने की आवाज़ आई, इसे लगा कि कोई आ गया। अब चूँकि कोई ना हो तो तेज़ पढ़ता था, अब इसे लगा कोई आ गया, इसने वहाँ से अपनी नमाज को बहुत ही तजवीद और मखारिज के साथ, बड़ी सुर के साथ, बड़े आराम से पढ़ना शुरू कर दिया और बड़ी तवील नमाज के बाद पढ़ के, नमाज ख़त्म करके कुछ देर तक की बात भी पढ़ के, उसके बाद ज़ाहिर तरीका होता है अपना, अब वो मोड़ के पीछे देखना चाहता है ताकि वो जो आया था बंदा वो इससे कितना मुतासर हुआ है, उसके चेहरे के तासरात का अंदाज़ा लगा। इसने मुड़ के देखा तो कुत्ता एक बाहर मस्जिद के अंदर आया हुआ, यानी ये नमाज पढ़ा था, रास्ते की मस्जिद थी, नस्बता बेआबाद होगी, तो वो एक कुत्ता मस्जिद के अंदर आ गया और इस बदबख्त ने वो सारी नमाज किसके लिए पढ़ी, उस कुत्ते के लिए पढ़ी। इबादत खुदा के लिए करने के लिए खड़ा हुआ, लेकिन रियाकारी दिखावे की वजह से अपनी नमाज को ضائع کر بیٹھا. صلوات پڑھے محمد والے. سورہ توبہ کی آیت نمبر 54 میں بھی اسی طرح کے موضوع پہ بات کی ہے. وَلَا يَأْتُونَ الصَّلَاةَ إِلَّا وَهُمْ كُسَالَى. منافق نماز نہیں پڑھتا, ہاں جب بھی پڑھتا ہے تو بڑی سستی سے پڑھتا ہے, بہت مشکل سے, دل نہیں چاہتا اس کا, دل نہیں کر رہا تھا باپ کی وجہ سے پڑھنا ہوتا ہے نا, صبح جوان بڑا ہوتا ہے دل بالکل نہیں کر رہا ہوتا, ماں باپ کی وجہ سے مجبوراً پڑھ رہا ہے. تو یہ جو سستی والی نماز ہے, یہ جو کاہلی کے ساتھ جو نماز پڑھی جاتی ہے, یہ منافقوں کی نماز ہے قرآن کے مطابق. صلوات پڑھے محمد و آل محمد. بس نماز حشاش اور بشاش کر کے پڑھتا ہے مومن, مومن کو نماز میں لطف آتا ہے, اسے مزہ آتا ہے. وہ اگر نماز سے پہلے پریشان بھی تھا, اسے کوئی دقت بھی تھی, تو جو ہی اس نے نماز پڑھی اس کی پریشانی دور ہو جاتی ہے, اس کی دقت ختم ہو جاتی ہے. ایسا ہوتا ہے کہ بعض اوقات ہم کسی مشکل میں ہوں, پریشانی میں ہوں, گھٹن میں ہوں, اور ایسے میں ہمارا کوئی بہت قریبی دوست جس سے ہم محبت کرتے ہوں, جس کو ہم جس کی دوستی کو ہم پسند کرتے ہوں, جس کے ساتھ ہم نے بیٹھنے کو پسند کرتے ہوں, اگر اس پریشانی کے عالم میں وہ آ جائے اور اس کے ساتھ کچھ دیر بیٹھے, گھنٹہ دو گھنٹے کی ملاقات ہو جائے, 15 منٹ, 20 منٹ, 40 منٹ, اس کی ملاقات کے بعد جب وہ چلا جاتا ہے تو بندہ اپنے اندر ایک حساسیت کو محسوس کرتا ہے, فریش ہو جاتا ہے. اور اس کو فریش ہونے کی وجہ کیا ہوتی ہے, کیونکہ میرا دوست آیا تھا ملنے, مجھے اس کے ملنے میں مزہ آیا, اس کے ساتھ مل کر اس کے ساتھ بات کر کے میری پریشانی دور ہو گئی, میری گھٹن دور ہو گئی, میری الجھن ختم ہو گئی. اب پروردگار کو کون سی جگہ دی ہے, خدا کو کتنی جگہ دی ہے, نماز ملاقات خدا ہے. اگر کسی کو نماز پڑھ کے اور پریشانی ہوتی ہے, اگر کسی کو نماز پڑھ کے مسئلہ بن جاتا ہے, تو اس کا مطلب یہ ہوا یا تو دل مریض ہے, یا جو تم نے نماز پڑھی ہے اس نماز میں کوئی بیماری ہے. تم نے نماز کو اس انداز میں نہیں پڑھا, اپنی نماز کو اس طرح سے ادا نہیں کیا کہ وہ نماز تمہیں کوئی فائدہ دے. اس لیے جس طرف میں لے کے جانا چاہ رہا ہوں آپ تمام مومنین کو, کہ ایک اچھی نماز پڑھ دوں, صحیح نماز پڑھ دوں. عاشقانہ نماز پڑھنے کی بات نہیں کر رہا. اگر کہنا عاشقانہ نماز پڑھے تو بہت مشکل کام ہے, پہلے خدا کے عاشق بنو پھر جا کے نماز پڑھو. اب جوان کہے میں تو خدا کا عاشق بنا ہی نہیں ہوں, مجھے تو عشق خدا کا بھی موقع ہی نہیں ملا ہے. اب جب عشق آیا نہیں ہے تو عاشقانہ نماز کیسے پڑھے گا؟ لہٰذا جس طرف آپ کی توجہ لے کے جانا چاہو, ایک تو میں نے گزارش کی کہ نماز کا مطلب یہ ہے, 5 وقت نماز پنجگانہ کی بات کر رہا ہوں, واجب نماز کی بات کر رہا ہوں, اور ایک صحیح اور درست نماز, ایک اچھی نماز پڑھنے کی بات کر رہا ہوں. عاشقانہ نماز, عارفانہ نماز, اولیاء کی طرح نماز, اس کی بات نہیں ہو رہی. ابھی وہ مرحلہ بہت آگے کا ہے, ہم نے پہلے مرحلے کو طے کرنا ہے. اور پہلا مرحلہ کیا ہے؟ اپنی نماز کو صحیح پڑھنا ہے, اپنی نماز کو اچھا کر کے پڑھنا ہے. جس نے اچھی نماز پڑھ لی اس کے مسئلے حل ہو جاتے ہیں. کل میں نے عرض کیا آپ کو, ضمانت لیتا ہے خدا کی اس کی دعا قبول کرے گا اگر کوئی نماز پڑھ کے دعا کرے, خدا کی ضمانت ہے. اب اگر میں نماز پڑھ کے دعا کروں پوری نہیں ہو رہی, اس کا مطلب میرے نماز پڑھنے کو غور کرنا چاہیے, میں کس طرح کی پڑھ رہا ہوں کہ میری نماز اثر نہیں کر رہی مجھ پر. آج اس کے اگلے مرحلے میں داخل ہوتے ہیں. صلوات پڑھے محمد و آل محمد. ایک موضوع ہے جس سے تعلق ہماری نماز کے ساتھ بھی ہے اور ہماری زندگی کے ساتھ بھی تعلق ہے, لیکن جو کہ نماز کے موضوع پہ بات ہو رہی ہے تو اس کو اسی طرف میں لے کے جاؤں گا. ہم اپنے دل میں, ہم اپنے قلب میں خدا کی عظمت کی کتنے قائل ہیں؟ ہمارا خدا کے ساتھ تعلق, ہمارے دلوں میں خدا کی عظمت کتنی رچی بسی ہے, یہ ایک موضوع. ہم عظمت خدا, خدا کی بڑائی, خدا کے رتبے کا بڑا ہونا, وہ ہمارے دل میں کتنی جگہ رکھتا ہے؟ جتنی عظمت خدا ہمارے دلوں میں ہوگی, ہماری ایمان کی حالت, ہمارے کردار کی حالت, ہماری نماز کی حالت اسی کے حساب سے ترتیب پاتی ہے. اگر ہمارے دلوں میں عظمت خدا نہ ہو, آپ غور کریں, نماز میں جو جملہ سب سے زیادہ استعمال ہوتا ہے وہ اللہ اکبر ہے, ایسا ہی ہے. سب سے زیادہ جس جملے کا تکرار ہے وہ کیا ہے؟ اللہ اکبر. اکبر بڑائی, کبریائی, عظمت,
خدا کی ہیبت, خدا کی جلالت, جس طرح کی وہ ایک ہیبت ہوتی ہے آرمی میں, فوج میں ہوتی ہے, جو چیف ہوتا ہے اس کی ایک ہیبت ہوتی ہے ہر ایک کے دل میں, وہ شروع سے بٹھائی جاتی ہے کہ تم نے اس کی عزت کرنی ہے, تم نے اس کا احترام کرنا ہے, اس کا حکم تم پر واجب ہے, فوج کا قانون ہے, رول ہے. وہاں چیف کے ساتھ دوستی نہیں ہوتی کسی کی, سپاہی کی چیف کے ساتھ کوئی دوستی نہیں ہوتی, سپاہی چیف کو اپنے اسی جگہ کے حساب سے دیکھتا ہے. نماز میں اللہ اکبر کہنا ہے, اللہ الرحمن کیوں نہ کہیں, خدا رحمان بھی تو ہے, رحمان ہے یا نہیں ہے, خدا سب پر رحم کرنے والا, اللہ الرحمن کہہ سکتے ہیں نہیں, اللہ اکبر کہنا ہے, اللہ غفور کہنا ہے, اللہ بہت معاف کرنے والا ہے. یعنی خدا کا اس, خدا کے اس صفت کا ذکر کریں جو نسبتاً ذرا نرمی والی باتیں ہو, جس میں ہمیں یعنی چھوٹ جس میں ملتی ہو, جس میں ہمیں سن کے خدا کی رحمت کا سن کے, خدا کے اس عفو و کرم کا, اس کے فضل و درگزر کا سن کے ہمارا دل بھی نرم ہو جائے کہ خدا تو کتنا رحیم ہے, اس میں زیادہ لطف آتا ہے. تو بہتر نہیں ہے کہ اللہ اور اللہ اکبر کی جگہ اللہ اور رحمان ہو جاتا؟ نہیں, اللہ اکبر کیا مطلب, عظمت خدا کے قائل ہو جاؤ. تمہارے دل میں عظمت و جلالت آنی چاہیے خدا کی, تم عظمت و جلالت کے قائل ہو جاؤ, اس کے بعد خدا کے سامنے حاضر ہو رہے ہو. جس کی عظمت کے قائل ہوتے ہیں, جس کی بڑائی کا بندہ قائل ہوتا ہے, جس کی برتری کا قائل ہوتا ہے, جس کے بڑے ہونے کو قبول کرتا ہے, اللہ اکبر کا ایک سادہ سادہ معنی پتہ کیا ہے, اللہ اکبر, خدا تو بڑا ہے, میں چھوٹا ہوں, میری کوئی مرضی نہیں چلے گی, تو بڑا ہے تیری چلے گی. ایک یہی موضوع ہماری عام زندگی میں, خود مجالس سے محافل میں, خود عام زندگی میں ہم سے ایک سوال کیا جاتا ہے, ہم طالب علموں سے عموماً عوام مومنین ایک سوال کرتے ہیں, جوان ایک سوال کرتے ہیں. پیش کرتا ہوں ذرا بلند آواز میں صلوات پڑھنا, سوال کیا جاتا ہے کہ جب ہم مجلس میں بیٹھتے ہیں, جب کسی درس میں بیٹھتے ہیں, کسی دعا کی محفل میں بیٹھتے ہیں, اس وقت جب ہم باتیں سنتے ہیں, ہمارے اندر بڑی عزم شروع ہو جاتا ہے, بھائی نا آج کے بعد تو میں انشاءاللہ اب میں نے اپنے آپ کو ٹھیک کرنا ہے. تو جب تک مجلس میں درس میں ہوتے ہیں پورا ارادہ ہوتا ہے کہ نہیں اب میں نے خود کو سدھارنا ہے, اب میں ٹھیک ہونا ہوں, تو مجلس میں پورا ارادہ ہوتا ہے, جو ہی باہر نکل جاتے ہیں تو بات بھی ختم ہو جاتی ہے, ارادہ بھی ختم ہو جاتا ہے. یہ کیا وجہ ہے, یہ کیا مسئلہ ہے کہ ہم محفل میں ہیں, مجلس میں ہیں, وہاں پر تو ارادہ بھی بن گیا, زیارات کے لیے کربلا چلا گیا, مشہد چلے گئے, وہاں جا کر جب زیارات میں اس ملکوتی فضا میں, اس روحانی اور معنوی فضا میں ائمہ کے جواب کے قریب رہے تو انسان کی ایک کیفیت بن جاتی ہے, اور اسی وقت وہ سوچتا ہے کہ نہیں اب زندگی کا رخ بدلنا چاہیے. اس کے بعد کیا ہوتا ہے, جب واپس اپنے علاقے میں آتا ہے تو زندگی کا رخ تو نہیں بدلتا, بس وہیں جو جہاز کا رخ ہی بدلا ہے, ادھر صحیح طرح آ گیا تو بندہ بھی تبدیل ہو گیا. خود عملاً دیکھا ہے, زیارت کے کیونکہ قافلوں کے ساتھ دوستوں کے ساتھ گئے, وہاں حالت دیکھی جوانوں کی, دوستوں کی حالت دیکھی تو لگا اب تو اس کی زندگی کی کایا پلٹ ہو گئی, لیکن جب واپس آئے تو پھر اسی حالت میں, کوئی فرق نہیں پڑا. رات مجلس میں پورا ارادہ, اگلے دن مارکیٹ میں جا کے پھر وہیں, اشرے کے دوران پورا ارادہ کیا بدلنا ہے, لیکن اشرہ ختم ہوتے پھر اسی حالت میں. کیا وجہ ہے, ہم اس کو برقرار کیوں نہیں رکھ پاتے, ہم اس پر باقی کیوں نہیں رہ پاتے, وجہ پتہ کیا ہے, وجہ یہ ہے ہمارے دلوں میں عظمت خدا کا معاملہ کمزور ہے. ہم عقیدتاً کمزور خدا کو مانتے ہیں, طاقتور خدا کے ماننے والے نہیں ہیں. صلوات پر محمد والے محمد, یعنی کیا مطلب, کوئی نہیں اللہ معاف کرے گا, کوئی نہیں اللہ معاف کرے گا. یہ جو عقیدہ ہے نا خدا کی, اس یعنی جس میں یہ والا پہلو زیادہ آتا ہے, یعنی ایک نظریہ ہے باقاعدہ جس کو علماء کہتے ہیں یہ جھوٹا عرفان ہے, جھوٹا ہے عرفان, جس میں آپ کو خدا کا ایسا تصور دیا جاتا ہے وہ خدا رحم کرنے کے لیے ہے, خدا نے تو معاف کرنا ہے, خدا تو بخشنے کے لیے ہے. یہ عقیدہ خدا کے بارے میں مسیحیت کا عقیدہ ہے, عیسائیت کا عقیدہ ہے. یہ ان کے ہاں خدا جو ہے وہ گناہوں پر پکڑ نہیں کرتا, آپ ہفتہ پورا گناہ کرتے جائیں हफ्ते वाले दिन आप चर्च में जाकर वो जो वहाँ का फादर होता है, पादरी होता है, उसके सामने जाकर अपने सारे गुनाह बता दें कि मैंने इस हफ्ते में ये वाला ये वाला ये वाला ये वाला गुनाह किया है। जब आप उसके सामने इकरार करेंगे तो आप उसको कुछ पैसे दे देंगे, वो आपके सारे गुनाहों को बख्श देगा अल्लाह की तरफ से, और आप जाएंगे अगले हफ्ते दूसरे मजीद गुनाह करें और उसके बाद दोबारा आके हाजिर हो जाएं और कहें कि फिर मैंने किए हैं तो मुझे दोबारा बख्शा जाए। ये जो अकीदा है ना तौहीद का, ये जो खुदा का चेहरा जिनके दिलों में है, ये मसीहियत का अकीदा है, तौहीद है, उसकी वजह से उनके माशरे की हालत भी आपके सामने है। हमारा माशरा क्यों खराब हो गया मुसलमान होने के बावजूद? हम इस्लाम के अंदर रहकर भी, मुसलमान होने के बावजूद भी अजमत और जलालत और हैबत परवरदिगार का अकीदा नहीं है। खौफ खुदा कब आता है? जब उसकी हैबत दिल में हो। खौफ खुदा कब आता है? जब उसकी जलालत सहन में मौजूद हो। क्या वजह है कि औलियाए खुदा खुदा के दोस्त होने के बावजूद उसके सामने जाके गिड़गिड़ाते हैं, कपकपाते हैं, उनकी रंगत तब्दील हो जाती है? क्यों? क्योंकि अजमत खुदा का अकीदा रासिख है दिलों के अंदर। मैं और आप महफिल में जब बैठते हैं तो पूरा इरादा होता है, मजलिस में बैठते हैं पूरा इरादा है, लेकिन चूंकि हमारी रगों में अजमत खुदा वाला खून नहीं दौड़ रहा, हमारी रगों में, हमारे वजूद में जो अकीदा है खुदा के बारे में, वो अकबर वाला नहीं है, अल्लाह अकबर वाला नहीं रखा हुआ। इसलिए क्या होता है, निकल जाते हैं जब कोई मामला सामने आता है, अब वहां खुद को गुनाह से बचाएं, खुदा के नाफरमानी से बचाएं, लेकिन जहन में फौरन ये आ जाता है, बूढ़ा हो जवान हो, उनके जहन में ये बात आ जाती है, कोई नहीं, अल्लाह माफ करने वाला है, ये तो मुश्किल पड़ी हुई है ना, ये तो मुश्किल आ गई है, ये तो मेरे कारोबार का मसला आ गया है, ऐसे नहीं करूंगा तो मेरे कारोबार में मसला आ जाता है, ऐसे नहीं करूंगा रिश्तेदारी का मसला आता है, ऐसे नहीं करूंगा बरादरी का मसला बनता है, ऐसे नहीं करूंगा दोस्त नाराज हो जाता है, ऐसे नहीं करूंगा कारोबार का शरीक नाराज हो जाता है, कोई नहीं कोई नहीं, अल्लाह नाराज होता है, कोई नहीं कोई नहीं, तो माफ कर दूंगा। यानी क्या मतलब, तुम अजमत खुदा के कायल ही नहीं हो, तुम्हें अल्लाह का डर है ही नहीं, यानी तुम्हारे दिल में खुदा का खौफ नहीं है, खौफ खुदा नहीं। क्यों नहीं है खौफ खुदा? क्योंकि अजमत खुदा का कायल ही नहीं है, खुदा को कोई बड़ी जगह दी ही नहीं है। नमाज शुरू करने से पहले क्या करना है? सबसे पहले जो नियत बांधी, सबसे पहले काम क्या करना है? अल्लाह अकबर। ये जो हाथ हाथ के बुलंद करते हैं ना ऐसे, इसके बारे में कहा जाता है कि सबको पीछे कर दे, ये सबको पीछे, सब पीछे, कोई नहीं, अल्लाह अकबर, सिर्फ वो बड़ा, तू किबरियाई वाला है, तू साहिब अजमत है, तू साहिब जलालत है, तू अकबर है, मैं छोटा हूं, सबसे छोटा, मैं सगीर हूं, मैं तो जर्रा हूं, तू किबरिया है। और अल्लाह अकबर बार बार कह रहा है नमाज में, मैंने कहा ना जो जिक्र बार बार है वो अल्लाह अकबर है। क्यों अल्लाह अकबर 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 अकबर? ताकि तुम्हारे वजूद में अजमत खुदा की वो हैबत तुम्हारे अंदर तारी हो जाए। अगर अजमत खुदा की हैबत तारी हो तो मजलिस हो, महफिल हो, आम जिंदगी हो, तन्हाई हो, महफिल हो, जिसके दिल में खुदा का खौफ होता है वो कभी भी खुदा को पीछे नहीं करता। नमाज में करके दिखाए ना सबको पीछे, खुदा को नहीं, खुदा आगे, खुदा सामने, खुदा ऊपर, खुदा के हुजूर तुमने छोटा बनना है, अपने नफ्स के आगे छोटा नहीं बनना, अपने बिरादरी के आगे छोटा नहीं बनना, किसी भी जालिम के आगे छोटा नहीं बनना, दौलत के आगे छोटा नहीं बनना, तुमने छोटा कब बनना है? नमाज में खड़े होकर तुम्हें सिखाया जा रहा है, अल्लाहु अकबर, खुदा के सामने तुमने छोटा बनना है। अगर तुम वहां छोटे हो, खुदा तुम्हें सबके दरमियान बड़ा कर देगा। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। वो खुदा जो हैबत ना रखे, वो खुदा जो जलालत ना रखे, उससे मोहब्बत भी नहीं होती। अब बंदे के जहन में सवाल आता है, चांद अगर खुदा के हैबत के कायल हो गए, उसकी जलालत के कायल हो गए, तो फिर हम उससे मोहब्बत कैसे करेंगे? हम उसके जलाल को अगर मान लें तो उसके जमाल को कैसे पसंद करेंगे? उसकी मोहब्बत हमारे दिलों में कैसे आएगी? अजमत अगर दिल में ले आए तो फिर मोहब्बत कैसे आएगी? अजीज मन, अजमत को दिल में पैदा करो, मोहब्बत खुद बहुत आती है। हम उस शख्सियत से मोहब्बत करते हैं जो ताकतवर होता है, जिसके पास पावर होती है, जो किसी दुश्मन के आगे जहर भी होता है हम उससे मोहब्बत करते हैं। मौला अली से मोहब्बत किस वजह से? मौला अली से हमारी मोहब्बत किस वजह से? क्योंकि अली बहादुर तरीन इंसान है, अली जंगू का पाते है, अली ने बाबे खैबर को आग में उठा लिया, अली ने आमिर इब्न अब्दुल्लाह के दो टुकड़े कर दिए, अली ने मरहत को दो चीर दिया, अली जंगू का फाते, अली फाते होने में अली की ताकत, अली की जलालत, अली की हैबत, क्या मौला अली की हैबत की वजह से, उनकी जलालत की वजह से हमारे दिल में अली की मोहब्बत पैदा नहीं हुई, बल्कि उसकी वजह से पैदा हुई है। हजरत अब्बास अलमदार से मोहब्बत क्यों है? अगर नऊज़ुबिल्लाह खुदा ना खास्ता, नऊज़ुबिल्लाह, अगर हजरत अब्बास एक ज़ईफ़ कमजोर इंसान होते, लड़ने बढ़ने की जिसमें महारत भी ना होती और कर्बला में पहले हमले में शहीद हो जाते, फिर भी हमारे दिलों में वो मोहब्बत जो अभी हजरत अब्बास के लिए मौजूदा नहीं होती, हमारी मोहब्बत अब्बास अलमदार के साथ क्यों है? क्योंकि वो एक पुरहेबत शख्सियत है, वो अलमदार कर्बला है, वो बहादुर तरीन अरब के शहसवारों में से है, वो मैदान में जाएं यजीदी डर के भाग जाते हैं, उनकी हैबत इस कदर है, हैबत अब्बास, जलालत अली मुर्तजा हमारे दिलों में अली की मोहब्बत डालने से नहीं रोकती। तो जिनके जहन में ये सवाल आ जाए, अगर मैं खुदा से डरूंगा तो उससे मोहब्बत कैसे करूंगा, अगर मैं उसकी जलालत का हैबत का कायल हुआ तो मोहब्बत कैसे करूंगा? अजीज मन, मोहब्बत होती ही तब है इन हस्तियों के साथ जब उनकी जलालत और हैबत के कायल हो जाए। अगर हैबत और जलालत ना हो तो फिर मोहब्बत नहीं आती। अगर हमने अपने दिलों में अजमत खुदा पैदा कर दी, अगर हम अजमत खुदा को अपने दिलों में पैदा कर पाए तो फिर हम मोहब्बत खुदा को भी अपने दिलों के अंदर देखेंगे। सलावत पढ़े मोहम्मद बस याद रखे। अब यहाँ मसला इसी वजह से हम चूंकि रहमानियत और उसको ज्यादा प्रेफर करते हैं, इसीलिए हमारी जिंदगियों में राइज है। ये यकीन कीजिएगा, ये अकीदा रगों के अंदर बसा हुआ है, नहीं निकल पाता। आप बेशक आज रात को जाकर अपने मामलात को चेक करें, अभी जो आप मामलात कर रहे हैं, अभी जो आपकी जिंदगी चल रही है, आज रात जाके चेक करें, गौर करें कि इस वक्त जो मेरी जिंदगी चल रही है, क्या मैं खुदा के हुक्म के मुताबिक चल रहा हूँ या खुदा की नाफरमानी और उसके खिलाफ जा रहा हूँ? अगर मैं खुदा के खिलाफ जा रहा हूँ तो इतनी जुरत मेरे अंदर कहाँ से आई कि मैं खुदा के खिलाफ जा रहा हूँ? कहाँ से आई ये जुरत? क्योंकि मेरे अंदर अजमत खुदा का अकीदा नहीं है। मैंने ये सोचा हुआ है कोई नहीं अल्लाह माफ कर देगा, कोई नहीं अल्लाह बचने वाला, कोई नहीं अल्लाह माफ कर देगा। क्या मतलब? तुम अजमत खुदा के कायल नहीं हो, तुम्हारे दिल में खुदा का खौफ, खुदा की हैबत नहीं। यही वजह है कुरान मजीद की एक आयत है, उसका एक हिस्सा ज्यादा मशहूर है, उस आयत का पहला हिस्सा बहुत मशहूर है, अक्सर को याद है, दूसरा हिस्सा किसी को याद है। आयत मुकम्मल तब होती है जब अगले हिस्से को पढ़े, लेकिन जो इसका पहला हिस्सा है वो हमारे जहनों में मौजूद जो तौहीद का तस्वुर है उससे बहुत मेल खाता है, इसलिए पहले हिस्से को ज्यादा पसंद करते हैं और वो याद भी है अक्सर को। हो सकता है कि मजलिस में भी आपको जब मैं पढ़ूं और आप सबको याद हो। वकाला रब्बुकुम उद्उनी अस्तजिब लकुम, उद्उनी अस्तजिब लकुम, याद है ना? ये आयत याद है, खुदा का कहना है, वकाला रब, तुम्हारे रब ने कहा है मुझसे दुआ करो, मैं तुम्हारी दुआ को कबूल करूंगा, याद है ना? ये आयत आपको किसी ने बताया कि इस आयत का अगला हिस्सा क्या है? कभी आपने सुना इस आयत से आगे भी कोई बात है? इस आयत के बाद भी अल्लाह ने कुछ कहा है? यहां पर खत्म नहीं हो रही बात। वकाल रब को मुझे नहीं आता, जब लगो तेरे रब ने कहा कि मुझे पुकारो, मैं तुम्हारे पुकार का जवाब दूंगा, तुम मुझसे दुआ मांगो, मैं तुम्हारी दुआ कबूल करूंगा। आगे कुछ है लेकिन मसला पता है क्या है? आगे वाला अजमत हैबत की वाली बात है, अगले में जलालत वाली बात है, और अजमत हैबत हमें सूट नहीं करते। या आम मुआशरे के हिसाब से बात करूं, हमें अल्लाह की ना हैबत और जलालत सूट नहीं करते, इसीलिए हमारी जिंदगी इसी तरह की होती है। याद रखें, ये सब सुन रहे लेकिन कह रहा हूं, क्या वजह है, क्या वजह है कि हम थोड़े से मुसलमान होते हैं, थोड़े से लिबरल होते हैं, थोड़े से सेकुलर होते हैं, थोड़े से सोशलिस्ट होते हैं, थोड़े से हम कैपिटलिस्ट होते हैं, थोड़े से हम प्लूरलिस्ट होते हैं। यानी हम मुख्तलिफ किस्म के अकायद और नजरियात का एक हमारे अंदर एक पूरा एक आमेजा होता है, फालूदा तैयार होता है हमारे अंदर ना, एक फालूदा है। हम पूरे पूरे मुसलमान नहीं है, हम थोड़ा थोड़ा इधर से, थोड़ा मुसलमान, थोड़ा मोमिन, थोड़ा सेकुलर, थोड़ा लिबरल। फिर होते हैं हम अपनी जिंदगी को भी उसी हिसाब से तकसीम कर रहे होते हैं, इधर हमने बिल्कुल मुसलमान होना है, इधर बिल्कुल मुसलमान नहीं होना, इधर मुसलमान होने का नुकसान होता है, इधर हमने लिबरल होना है, इधर लिबरल होने का फायदा है। शादी के मौके पे खुद भी लिबरल हो जाओ, अपनी औरतों को भी लिबरल करो। तो शादी की महफिल है, इसमें तो कौन जाता कि इस्लाम की बात लेके आते हैं, कौन सा मुसलमान, कहाँ का दीन और कहाँ का ईमान और कहाँ की मोमिनियत, हम मिक्स होते। वजह क्या है, वजह के हैबत परवरदिगार नहीं, जलालत असमत के कायल नहीं। इसलिए ये जो आयत है जिसका मैंने आपको पहले से बताया, ने कहा है कि मुझे पुकारो मैं जवाब देता हूँ। अगला हिस्सा क्या है, अगले हिस्से जलालत वाला है। अब अगले हिस्से को सुने, सलाम पर मोहम्मद वाले मोहम्मद। وقال ربكم ادعوني استجب لكم ان الذين يستكبرون عن عبادتي سيدخلون جهنم داخرين। تمہارے رب نے کہا مجھ سے دعا مانگو میں قبول کروں گا۔ ان الذين يستكبرون عن عبادتي, اب جو لوگ تکبر کریں گے میری عبادت میں, جو لوگ میری بندگی کرنے میں تکبر کریں گے, سيدخلون جهنم داخرين, ذلیل و رسوا کر کے ہم قریب ان کو جہنم میں ڈال دیں گے۔ एक सवाल पढ़ के थोड़ा थोड़ा से पूछिए, सलावत करो, थोड़ी अक्सर करें ताकि बाद में आने वालों की नेसानी हो, फिर दोबारा कुछ जहमत में देना पड़े। फिर सलावत करो, अब ये मौजू कितना अहम है, खुदा कह रहा मुझसे दुआ मांगो, अगर तुम दुआ नहीं मांगते हो तो इसका मतलब तुम तकब्बुर करते हो, तुम खुद को बड़ा समझ रहे हो, मुझसे मांग नहीं रहे। मैंने कहा है कि मुझसे मांगो, अब अगर तुम कहते हो तुम नहीं मांगते हो तो खुदा कह रहा है इन लजीन यस्तकबिरो अन इबादती, जो मेरी बंदगी करने से तकब्बुर करता है, सैयद खोलो ना, अन करीब में दाखिल कर दूंगा जहन्नम, जहन्नम में दाखिरी, कैसे जमीन में रुसवा करके दाने में डाल दूंगा। अब ये जो अगला जुमला है, ये जुमला इस मौजू को तकमील कर रहा है। अगर तुमने नमाज पढ़ी, नमाज पढ़ ली, दुआ किए बगैर उठते चले गए, तुमने नमाज पढ़ी तातुबात के बगैर चले गए, खुदा से कुछ तलब किए बगैर चले गए, हाजत मांगे बगैर चले गए, इसका मतलब ये हुआ तुमने तकब्बुर किया है, खुदा इसको तकब्बुर के माने में ले रहा है। तुमने दुआ क्यों नहीं की, तुम्हें इतनी क्या जल्दी थी, तुम बगैर दुआ मांगे चले गए। अब हदीस साहब की खिदमत दर्ज कर दो, सलावत पढ़ो मोहम्मद वाले मोहम्मद पर। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अल्लाह के नबी कहते हैं कि ये जो नमाज के बाद ताकीबात नहीं पढ़े, जो नमाज पढ़ ले ताकीबात ना पढ़े, दुआ ना मांगे, खुदा फरिश्तों से कहता है, ए मेरे मलाइका, मेरे इस बंदे को देखो, इसने मेरे हुक्म की तामील की, नमाज वाजिब है ना, इसने मेरे हुक्म की तामील की लेकिन मुझसे हाजत तलब नहीं की, लेकिन मुझसे हाजत तलब नहीं की, ऐसे जैसे ये मुझसे बेनियाज हो, जैसे इसको मेरी जरूरत ही नहीं है, जैसे ये मेरा मोहताज ही नहीं है। अगला जुमला शब्द है, इसकी नमाज लो और इसके मुंह पर दे मारो। फरिश्तों को खुदा कह रहा है इसकी नमाज लो और इसके मुंह पर दे मारो, यानी ये मुझसे बेनियाज है, इसको मुझसे तलब नहीं है, ये मुझसे मांगना नहीं चाहता। अजीज मन, अल्लाह ये अमीरुल मोमिनीन रसूल खुदा की एक हदीस है कि जो भी एक फरीजा नमाज बजा लाएगा तो खुदा उसकी एक दुआ जरूर मुस्तजाब करेगा। जो अरबी जुमला है ना, उस जुमले के हिसाब से यूं बनता है कि खुदा पर वाजिब है कि उसकी दुआ कबूल करे। जो फरीजा नमाज बजा लाए, खुदा पर लाजिम होता है कि इसकी एक दुआ को मुस्तजाब करे। और हम इतनी जल्दी में नमाज पढ़ेंगे, इधर नमाज खत्म के और निकल गए तो हम दरवाजे पर पहुंचे उससे पहले फरिश्ता नमाज हमारे मुंह पे मार चुका होता है। सलावत पढ़े मोहम्मद वाले। याद रखिएगा, इस्लाह मोमिन की कब होगी? अगर साहिब ईमान है तो इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि मोमिन की इस्लाह खौफ खुदा के अलावा कोई चीज नहीं कर सकती। मोमिन की इस्लाह खौफ खुदा के अलावा कोई भी चीज मोमिन की इस्लाह नहीं कर सकती। अगर मोमिन की इस्लाह हो सकती है तो खौफ खुदा से हो सकती है। यानी क्या मतलब? अगर मैं और आप अपनी इस्लाह चाहते हैं तो खौफ खुदा को अपने रगों में दौड़ाना होगा। जितना खुदा से डरता है उतना सालेह होता जाएगा, जितना खुदा से डरता जाएगा उतनी उसके अंदर उसके सालेहीन में से उसका शुमार होता जाएगा, उसका वजूद सालेहीन के वजूद में कन्वर्ट तब्दील होता जाएगा। खौफ खुदा बुनियाद है। बस अब हमें देखना होगा, जिस वक्त हम नमाज के लिए खड़े होते हैं, जब हम नमाज के लिए खड़े हो जाते हैं, कोई भी हमें उस वक्त देखे तो हमें देखकर अगर उसे लगे कि ये किसी बहुत मोहतरम के सामने खड़ा हो गया है, ये किसी साहिब अजमत के सामने खड़ा हो गया है, इसके खड़ा होने का अंदाज बता रहा है कि जिसके सामने ये खड़ा हुआ है उससे ये डरने वाला है, उसका खौफ इसके दिल में है। अगर मैं नमाज में ऐसे खड़ा हूं कि मेरी नमाज की हालत, यानी नमाज में खड़ा भी है, सर भी खुजा रहा है, कपड़े भी ठीक कर रहा है, बाज़ लोग तो नाक भी साफ कर रहे होते हैं, मोबाइल में कुछ आए तो उसको खोल के देख भी रहा है, मुसलसल नमाज में इस तरह के हरकतों में मसरूफ है। शेख रजब अली खयात बहुत बड़े आरिफ गुजरे, बहुत बड़े आरिफ, बहुत अल्लाह के वली बन गए, जिन पर बहुत ज्यादा मुकाशफा हुआ, जिनके लिए ये आलम और आलम मलकुत सामने की बात थी। इस तरह के इंसान शेख रजब अली खयात का बहुत खूबसूरत जुमला है, वो कहते हैं मैंने अपनी आंखों से देखा है दौरान नमाज जो खारिज करता है, जहां उसने खारिज की है मैंने शैतान को वहां बोसा देते हुए देखा है कि आफरीन हो तुम पर, शाबाश तुमने ऐसी हरकत की है मेरा दिल खुश कर दिया, शैतान का दिल खुश कर दिया तुमने, ला तुझे बोसा तू जहां तुमने खारिज की है। नमाज के दौरान इमाम ज़ैन अल-आबिदीन अलैहिस्सलाम नमाज में मशगूल थे, नमाज के दौरान आपकी आवाज उतर के गिर गई। नमाज खत्म की, गुलाम था उसने आके अबा बोला कि आपकी अबा गिर गई। फिर क्या मौला आप नमाज पढ़ते अबा गिर गई, आपने तवज्जो ही नहीं की। इमाम ने कहा वाह तुम पर, मैं किसके सामने खड़ा था, कहाँ मुझे अपने अबा की तरफ मेरा ध्यान जाता, किस पुर हैबत हस्ती के सामने खड़ा हूँ। हैबत जलालत, जिसके दिल में अजमत खुदा का अकीदा ना हो, जिसके दिल में खुदा की हैबत को जगह ना हो, उसकी नमाज ऐसी नमाज होगी जिसे हम एक सही और अच्छी नमाज नहीं कह सकते। सलावत पढ़े मोहम्मद व आल मोहम्मद। बाज़ लोग कहते ना नहीं, हमारी बड़ी दोस्ती है अल्लाह से, हम तो अल्लाह के दोस्त हैं, बड़ी दोस्ती बनाई हुई है अल्लाह से, अल्लाह किसी का रिश्तेदार नहीं है, आप अल्लाह से रिश्तेदारी नहीं बन सकती, कोई रिश्तेदारी नहीं। अजमत खुदा और हैबत खुदा को अगर तुम्हारे दिल में जगह नहीं है, अगर तुम्हारे अकीदे में तुम्हारे वजूद में खुदा की अजमत उसकी बड़ाई उसकी हैबत उसकी जलालत की जगह नहीं है, सिर्फ तुम रहमानियत रहीमियत उसी को पकड़ के बैठना चाहते हो तो ये अकीदा इस्लाम का नहीं है, ये अकीदा कुरान का नहीं है। अगर इंसान कुरान पढ़े, कदम कदम पे कुरान इंसान को खुदा की हैबत के उसके खौफ उसके दिल में पैदा करता है। इन्नल्लाह सरीउल हिसाब, खुदा तेजी से हिसाब लेने वाला है, कुरान कहता है। अब जो तेजी से हिसाब लेने वाला हो, फमन यअमल मिसकाल ज़र्रतिन खैरन यरा वमन यअमल मिसकाल ज़र्रतिन शर्रन यरा, जरा भर तुमने अगर नेकी की है तो तुम उसे भी देख लोगे, वो तुम्हें दिखाएगा लाकर। जरा बराबर तुमने गलती की है, बुराई की है, तो वो तुम्हें लाकर दिखाएगा। जिसको इस आयत पर एतकाद आ जाए वो सुबह कैसे सो सकता है, कैसे उसकी आग नहीं खुलेगी अगर उसका एतकाद हो उसके ऊपर। बस ये जो मैंने अर्ज किया ना, क्या वजह है कि मजलिस में, महफिल में, दर्स में, दुआ की महफिल में हम लोग पूरी तरह आमादा हो जाते हैं कि नहीं अब तो मैंने जिंदगी को बदलना है। जो ही मजलिस से बाहर गए, बात करें मजलिस खत्म तो किस्सा भी खत्म, इरादा भी खत्म, दोबारा उसी आम जिंदगी में। क्या वजह है? हैबत नहीं है, हैबत खुदा, जलालत खुदा, असमत खुदा का अकीदा नहीं है। इसीलिए तो खौफ नहीं है, इसीलिए तो डर नहीं है। बड़े से बड़ी गलती कर बैठता है मजबूरी के उनवान देकर, और उसका ऐलान क्या होता है? अल्लाह माफ करने वाले, अल्लाह माफ करेगा, करेगा माफ। लेकिन अगर तुमने इसी को बहाना बना लिया है तो इसी रास्ते से तुम्हें मार पड़ने वाली है। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। बस अजान मोहतरम, ये जो मामला है, जिसके दिल में अजमत खुदा ना हो, याद रखे उसके दिल में अल्लाह की मोहब्बत भी नहीं होगी। अगर किसी को ऐसा लगता है कि मुझे खुदा से डर नहीं लगता लेकिन मैं अल्लाह से मोहब्बत करता हूँ, तो गलत कह रहे। जो अल्लाह से मोहब्बत करता है उसके दिल में खुदा का खौफ है, जो अल्लाह से मोहब्बत करने वाला है उसका दिल अजमत खुदा से लबरेज है, जो अल्लाह से मोहब्बत करता है खुदा से दोस्ती का दावा करता है उसका दिल लबरेज है खुदा की अजमत से, खुदा की जलालत से, खुदा की हैबत से। सलावत पढ़े मोहम्मद वाले मोहम्मद। बस एक दो नुकात को इंशाल्लाह कल आपकी खिदमत में अर्ज करूँगा। इन तीन मजालिस इंशाल्लाह कल और परसों की मजलिस में हम खुद नमाज की हालत पर बात करेंगे कि जब हम नमाज पढ़ रहे होते हैं उस दौरान हम कौन कौन सी गलतियाँ करते हैं, उस दौरान में हमारी कौन सी खताएँ और गलतियाँ हैं जिसकी वजह से हमारी नमाज एक अच्छी नमाज नहीं बन पाती, हमारी नमाज एक सही नमाज नहीं बन पाती। आशिकाना की बात नहीं कर रहा, वो बहुत बड़ा, वो बड़ी जगह है, वो आखिरी स्टेज है। अभी इब्तिदा क्या है? एक अच्छी नमाज पढ़ दो, एक सही नमाज अदा कर दो, पहला मरहला ये है। तो कल इंशाल्लाह कल और परसों की जो ये आखिरी दो मजालिस हैं इसमें हम ज़्यादा प्रैक्टिकल पे बात करेंगे कि नमाज अदा करते वक्त किन चीज़ों का ख्याल रखना है, कि जिनका ख्याल रखने की वजह से हमारी नमाज एक सही और दुरुस्त नमाज की शक्ल इख्तियार करेगी और उस नमाज से हम वो तमाम फवायद मादी और मानवी हासिल करेंगे जिन फवायद और फवायद और मानवी और मादी फवायद का जिक्र नमाज के बारे में, नमाज के असरात और नतायज के बारे में बयान किए जाते हैं। सलावत पढ़ेगा मोहम्मद वाले। अज़ान मोहतरम, मुसीबत विभेद करबला में इमाम हुसैन अलैहिस्सलाम की शहादत के साथ मौला हुसैन और आपके अवान और अंसार की मुसीबत का इख्तिताम होता है। लेकिन करबला इमाम की शहादत के बाद से सानिया ज़हरा का और सैयद सज्जाद का और इस काफिले के बच्चों और ख़वातीन का इम्तिहान और उनकी आजमाइश और उनकी मुसीबतों का आगाज़ होता है। एक मुसीबत जिसका आज तज़किरा करूँ कि जिस वक़्त इन असीरों के काफिले को कूफा में दाखिल किया गया, जब कूफा में दाखिल हुआ, कूफा वो शहर है जहाँ अब जब दाखिल हो रहे हैं तो इस दाखिल होने से 20 साल पहले, 20 साल 22 साल पहले भी इसी कूफा में अली की बेटियाँ दाखिल हो गई थी। मौला ने कूफा को अपना मरकज़ हुकूमत बनाया और अपनी बच्चियों को, अपनी औलाद को मदीने से कूफा बुलवाया। उस वक़्त भी कूफा में दाखिल हुए थे। उस वक़्त जब अली की बेटियां कूफा में दाखिल हुईं तो ख़वातीन ने बड़े एहतराम के साथ, इज़्ज़त और एहतराम के साथ इस्तकबाल किया और पूरा हिजाब बना के, पर्दा बनाकर घर तक लेके गए। और उसके बाद भी कूफा में जब कभी अली की बेटियों ने बाहर आना होता तो बाकायदा हिजाब करवाया जाता, बताया जाता अली की बेटियों ने बाहर आना है, पर्दा करें, कोई बाहर ना आए, यहाँ से गुजरना है, कोई बाहर ना आए। जब मौला अली को ज़रबत लगी ضربت لگنے کے بعد جب مولا کو گھر لے کے آئے, کہتے ہیں مولا حسن اور امام حسین نے جب گریہ کیا تھا نا, روئے تھے بابا کو دیکھ کے, مولا نے انہیں تسلی دی تھی, دلاسا دیا تھا, کہا بیٹو ایسی بات نہیں ہے, پریشان نہ ہو, گریہ نہ کرو, دنیا ہے, اس طرح کے حادثات ہوتے ہیں, ہم سب نے اس دنیا سے رخصت ہونا ہے. لیکن جس وقت مولا کو گھر لے کے آئے اور جہاں آپ کا بستر ہے وہاں مولا کو لٹایا گیا, اب یہاں مولا کی بیٹیاں داخل ہو گئیں. زینب ام کلثوم جب داخل ہو گئیں, باپ کی حالت کو دیکھ کر علی کی بیٹیوں نے رونا شروع کیا. بیٹیوں کا رونا ایسا تھا کہ مولا علی بیٹیوں کے رونے کو برداشت نہ کر سکے, مولا نے بھی گریا شروع کر دیا, رونا شروع کر دیا, یعنی علی برداشت نہیں کر سکے کہ بیٹیاں گریا کریں. اے میرے مولا, کوفہ آج آپ خلیفہ ہیں, آپ کے گھر کا حجرہ ہے, یہاں اگر زینب و ام کلثوم کا گریا برداشت نہیں ہے تو آئیں ذرا, اب جب کوفہ میں داخل ہو رہے ہیں, عزاداروں کوفہ کے اندر جب یہ قافلہ داخل ہوا تو جس وقت داخل ہوئے تو کہا جاتا ہے کوفی اپنے گھروں کی چھتوں پر نکلے ہوئے تھے, اب ان قیدیوں کو دیکھنے کے لیے جمع ہوئے تھے. کہتے ایک مومنہ عورت بھی تھی جو اپنے گھر کی چھت پہ تو نہیں آئی, اس کی کنیزیں چھت پر تھیں, کہا کوئی قیدی لے کے آئے ہیں. اس کی کنیزوں میں سے ایک کنیز نے دیکھا اور دوڑ کے جا کر کہا قیدیوں میں مرد نہیں ہیں, عورتیں اور بچے ہیں, آپ آ جائیں. یہ خاتون جب باہر آئی اس نے دیکھا کہ عورتیں اور بچے ہیں, لیکن ظاہر حالت تو پہچان نہیں پائی. اب اس نے ایک بچی کے پاس آ کر سوال کیا, اے بچی تم کون ہو؟ بچی نے کہا میں یتیم ہوں, میرا بابا مارا گیا ہے. جو ہی کہا یتیم ہوں, یہ خاتون کہتی ہے اب تم یتیم ہو تو میرے لیے ایک دعا کرو گی, میں تم سے گزارش کرتی ہوں, میرے لیے دعا کرو گی؟ کہا ہاں دعا کروں گی. کہا اگر تم دعا کرو تو میں تمہیں کچھ دوں گی. بچی نے کہا مجھے کچھ دینے کی ضرورت نہیں ہے, ہم دعا کر دیتے ہیں, بتائیں میں آپ کے لیے کیا دعا کروں؟ کہا دعا کرو کہ جیسے تم یتیم ہوئی ہو ایسے کوئی یتیم نہ ہو, میرے بچے ایسے یتیم نہ ہو. بچے نے ہاتھ اٹھائے اور دعا کی, کہا میں دعا کرتی ہوں جیسے میں یتیم ہوئی ہوں ایسے تمہاری اولاد یتیم نہ ہو. کہا بیٹی ایک اور دعا کرو, جیسے تمہاری اس قافلے کی عورتوں کی رضائیں چھینی گئی ہیں اس طرح کسی کی رضائیں نہ چھینی جائیں. دعا کی, کہا اس طرح کسی کی رضائیں نہ چھینی جائیں. اب یہ خاتون کہتی ہے بیٹی دعا کرو, میری سید زادی مدینے میں رہتی ہے, میں علی کی بیٹی کی کنیز کہلاتی ہوں, دعا کرو کہ میری سید زادی سلامت رہے. جب یہ کہا دوسرے ناکے سے علی کی بیٹی نے آواز دی, کہا اے مومنہ کیا پہچانا نہیں؟ پوچھا آپ کون ہیں؟ کہا میں علی کی بیٹی زینب ہوں, یہ ہم اساسیران آل محمد ہیں. خاتون نے اپنا سر پیٹ کے کہا کیا مجھ پہ یہ دن آنا تھا کہ میں آپ کو اس حال میں دیکھوں؟ رونے کی اور گریے کی آوازیں بلند ہوتی ہیں. وہ مومنہ کہتی ہے کیا خاتمہ کے ذمہ کوئی کام ہے, کوئی خدمت آپ کی کر سکوں؟ بیویوں نے کہا اگر ہمارے لیے چادریں لے کے آ سکو ہمیں چادریں دے دو. فوراً گھر گئی, چادریں لا کر دی. عزاداروں بیویوں نے چادریں اور لی. کچھ دیر کے لیے پردہ دوبارہ ہو گیا, لیکن جب دارالعمارہ کے قریب گئے ایک دفعہ پھر حکم دیا گیا چادریں چھین لو. نیزو سے دوبارہ چادریں چھین لی گئی. عزاداروں بس آخری جملہ عرض کر کے زحمت تمام کروں. عصر عاشور جس وقت مولا حسین کے سر اطہر کو نیزے پہ بلند کیا گیا, اس وقت ان بیویوں نے مولا حسین کے چہرے کی زیارت کر لی تھی. اس کے بعد عصر عاشور میں ہی مولا حسین کے سر مبارک کو کوفہ بھیج دیا تھا عمر سعد نے. اب جب سے کربلا سے نکلے اس کے بعد سے حسین کے چہرے کو نہیں دیکھا تھا ان بیویوں نے. اب کیا ہوا, دارالعمارہ میں جس وقت داخل کرنا چاہا حکم دیا گیا تھا سر حسین کو بھی ان کے ساتھ داخل کریں. ایک طرف سے شور و گوغا ہوا, دیکھا کہ نیزے پر حسین کے سر کو بلند کر کے لایا جا رہا ہے, तीन दिन गुजरे थे हुसैन को नहीं देखा था, अब ज़ैनब की नजर जब हुसैन के चेहरे पे पड़ी, अपना सर पीटा। उसके बाद सानिया ज़हरा ने चंद जुमले कहे सर हुसैन को मुखातब करके। बीबी कहती है ए मेरी पहली के चांद हुसैन, किसने तुझे कोहन लगा दिया है? काहे हुसैन जिंदगी में कभी वो दिन नहीं गुजरा था कि तेरे चेहरे की जियारत ना करूं। अब ज़ैनब ने तीन दिन तेरे चेहरे की जियारत नहीं की। उसके बाद बीबी ने आखिरी दो जुमले कहे काहे हुसैन जब से तुम गए हो तुम्हारी सकीना नहीं सोई है, सकीना को आराम नहीं आ रहा, जरा सकीना के आराम का इंतजाम तो करो। उसके बाद कहा ए हुसैन जब से आप गए हैं ये आपका ज़ैनुल आबदीन कहीं पे ताजियाने खाता है कहीं पे कोड़े खाता है, जरा अपने बेटे को गले तो लगाओ, इसको दिलासा तो दो।